آیت نمبر 36 کو اگر آپ دیکھیں جس میں علیس اللہ بھی کاف نبدہ وَيُخَوِّفُونَكَ بِالَّذِينَ مِن دُونِهِ، کیا اللہ کافی نہیں ہے اپنے بندے کو؟ سوچئے ذرا کتنا خوبصورت جملہ ہے. یعنی تم جھوٹ بول کر لوگوں سے کوئی فائدے لینا چاہتے ہو تو یاد رکھو کہ اللہ سبحانہ تعالیٰ تو بندے کو کفایت کرتا ہے. کیونکہ بہت سارے جھوٹ صرف اسی لیے بولے جاتے ہیں کہ لوگوں پر اعتماد کیا جائے، لوگوں سے ان کا فائدہ لیا جائے. مثال کے طور پر آپ دیکھیے کوئی جھوٹی کمائی یا حرام ذریعے سے کما لیتا ہے تو کیا واقعی اس نے سوچا کہ اللہ مجھے کافی ہے، حلال میں بھی کافی ہوگا؟ آپ صرف اس جھوٹ کے موضوع کو اللہ کے کافی ہونے پر لے لیں تو کیا اللہ بندے کے حال کو نہیں جانتا؟ کیا اللہ تعالیٰ بندے کے معاملے کو نہیں جانتا؟ اگر انسان بندوں کے سامنے جھوٹ بول بھی لیتا ہے اور دوسروں سے ہمدردیاں لے بھی لیتا ہے تو کل قیامت کے دن جب اللہ اسے حساب لے گا تو اس وقت اس کو پتہ لگ جائے گا کہ میرا کیا حال ہونے والا تھا. اللہ تعالیٰ فرماتے ہیں جسے وہ ہدایت دے اسے کوئی بھٹکانے والا نہیں. اللہ تعالیٰ ہمیں ہدایت دے دے. آیت 38 میں جھوٹ کی بات ہے جو خالق کے بارے میں بولا جاتا ہے. حقیقت یہ کہ توحید کائنات کا سب سے بڑا سچ ہے اور شرک سب سے بڑا جھوٹ. یہ جھوٹ کیا ہے کہ فلاں مجھے نفع دے گا، فلاں مجھے نقصان سے بچا لے گا، فلاں کی قبر پر جاؤں گا تو فلاں سے یہ ملے گا. آپ کہہ سکتے ہیں کہ مشرک شخص جھوٹا ہوتا ہے. ہم اپنی زندگی میں اس چیز کو ڈھونڈ سکتے ہیں کہ کہاں کہاں میں غیر اللہ سے امیدیں باندھ کر اللہ کے ساتھ جھوٹ بولتی ہوں. آپ دیکھیں گے، آپ کو پتہ چلے گا کہ کتنی ہی جھوٹی امیدیں تھیں جو اللہ کے ماں سوا کے ساتھ لگائی ہوئی تھیں، اور کتنی ہی ایسی چیزیں تھیں جن کو ہم اپنی زندگی سے نکال سکتے تھے لیکن ہم نے نہیں نکالا. اللہ پر بھروسہ نہ کرنا بھی اصل میں اللہ تعالیٰ کی حق تلفی یا جھوٹ ہوگا. اس کو ہائی لائٹ کریں. دیکھیں، جھوٹا توکل کرتے ہیں نا ہم لوگوں پہ، تو اللہ پہ توکل کیجئے، انشاءاللہ آپ کی زندگی سچ سے بھر جائے گی. جو لوگ اللہ کے حکم کے بغیر دوسروں سے سفارشوں کی امید لگاتے ہیں یہ بھی اصل میں جھوٹ ہے. یعنی اللہ کی مرضی کے خلاف کسی دوسرے کی سفارش کی امید لگا لینا یہ بھی ایک شخص کا وہ جھوٹ ہوتا ہے جو وہ خود اپنے آپ سے بول رہا ہوتا ہے، جس کو آپ کہہ سکتے ہیں کہ جھوٹی تسلی، جھوٹے دلاسے. اللہ تعالیٰ آیت 43 اور 44 میں کہہ رہے ہیں کہ سفارش کوئی نہیں کر سکتا جب تک کہ اللہ نہ چاہے، کیونکہ آسمانوں اور زمین کی بادشاہت کا وہی مالک ہے. اسی طرح آیت 46 سے 48 میں ہم کو بتایا جا رہا ہے کہ دنیا جھوٹ ہے اور آخرت سچ ہے. اس کو ہائی لائٹ کریں، ذرا سے اس پہ غور کریں. اس دنیا نے ہمیں کہیں کا نہیں چھوڑا. ہم صرف اس دنیا میں فائدے پانے کے لیے جھوٹ بولتے ہیں. جو لوگ اس دنیا کے جھوٹ میں لگے رہے کل آخرت میں جھوٹی دنیا کو پیش کریں گے تو کھوٹے سکے کی طرح یہ دنیا اور اس کی ساری چیزیں رد کر دی جائیں گی کہ آج ان کو قبول نہیں کیا جائے گا. دنیا میں وقت تھا کہ اس کو اللہ تعالیٰ کے راستے میں دیتے، اللہ کے نام پر ان چیزوں کو لگاتے، اللہ تعالیٰ قبول کرتا. وہاں ساری چیزیں دے کر بھی انسان عذاب سے نہیں بچے گا. سوچیں وہ دن کتنا حسرت کا دن ہوگا. اسی طرح آیت 49 میں انسان کا ایک اور جھوٹ بیان کیا جا رہا ہے کہ انسان کو ملتی ہے نعمت اللہ کی رحمت سے اور کہتا ہے کہ اپنی محنت سے ملی. بہت سارے لوگ یہ جھوٹ بولتے ہیں، جی فرسٹ آئی ہوں. آپ کیسے آ گئیں فرسٹ؟ اتنے نمبر آئے ہیں میرے، کیسے آ گئے؟ اگر اللہ آپ کے ذہن کو طاقت نہ دیتا تو آپ کبھی سبق یاد نہ کر سکتی. آخر بچوں کو پڑھایا تھا، لکھایا تھا، محنت کرتے ہیں تبھی تو کماتے ہیں، اکثر لوگوں کا یہ جملہ ہوتا ہے نا. آپ دیکھیں، انسان سے گناہ ہوں گے، غلطیاں ہوں گی، انسان تو ہے ہی بھولنے والا، نسیان سے اس کا مادہ ہے، لیکن شیطان مایوس کرتا ہے، وسوسے ڈالتا ہے، اب تمہارا ایسا نہیں، ویسا نہیں، اب تم بچو گے نہیں، اس طرح کی باتیں کرواتا ہے شیطان. پھر آیت 53 میں اللہ تعالیٰ ایسے دکھی لوگوں کو امید دلاتا ہے کہ بندہ گناہ کرتا ہے تو اللہ تعالیٰ سے دور ہو جاتا ہے، اور توبہ کرتا ہے تو اللہ تعالیٰ اس کو معاف فرما دیتے ہیں. جب بندہ سچے دل سے اللہ کی طرف آتا ہے، اللہ سبحانہ تعالیٰ پچھلے سارے گناہ معاف فرما دیتے ہیں. لا تقنطوا من رحمت اللہ، اللہ اپنی رحمتوں کی امید دلاتے ہیں کہ وہ ساری زندگی کے گناہ معاف کر دے گا. لیکن شرط ہے، اور یہ شرائط آیت 54 اور 55 میں بیان کی گئیں. توبہ کے بعد اللہ تعالیٰ کی طرف رجوع کرو، پلٹو، واپس مسلمان بنو، اور اس کے بعد قرآن پاک کے ان حصوں کو پڑھو اور سمجھو جن کا تمہارے اپنے عمل سے تعلق ہے. اس پر عمل کرنے کی کوشش کرو، پھر ایک وقت آئے گا کہ اللہ تمہیں معاف کر دے گا۔ جس معاملے میں کمی ہو جائے، کوتاہی ہو جائے، اس میں معافی مانگیں۔ اور اگلی آیتوں میں بیان کیا گیا کہ جو لوگ توبہ نہیں کریں گے، جھوٹ کی زندگی سے بچتے ہوئے سچ کی طرف نہیں آئیں گے، تو ان کا حال کیا ہوگا۔ سورت کا یہ آخری رکوع کتنے ہی قاریوں نے خوبصورت پڑھا ہے، اگر آپ کو موقع مل سکے بعد میں تو ادریس ابکر صاحب کی آواز میں آپ اس کو سنیں، خالد قحطانی کی آواز میں سنیں، ایک ایک آیت آپ کو فیل کرائے گی کہ اس کا پیغام کیا ہے۔ کیا آج اس دنیا میں جھوٹ، جھوٹی زندگی، جھوٹی باتیں چھوڑ دیجئے اور اللہ کی طرف پلٹ آئیے، اللہ تعالیٰ آپ کے پچھلے سارے گناہوں کو معاف کر دے گا۔ پھر آیت 56 سے 60 تک محاسبے کی آیات ہیں۔ موت کے وقت کی گھبراہٹیں کہ اللہ تیرے حق میں اتنی کمی کی۔ سوچئے، ہر جملے پہ ایک دو سیکنڈ رکتی ہوں، آپ غور کیجئے گا۔ جب میری موت کا وقت آئے گا، اس وقت مجھے یہ احساس ہوگا، کیا اے اللہ تیرے حق میں اتنی کمی کی، تیرا حق پکڑ کر لوگوں کو دے دیا، تجھے ناراض کیا، لوگوں کو راضی کیا، تیرے سامنے جھوٹے بنے، لوگوں کی نظروں میں سچے بنے۔ ایک ایک آیت محاسبے کی ہے، کہاں کہاں اللہ کے حق میں کمی کرتی ہوں، خود سے پوچھئے، کہاں کہاں انسانوں کے معاملات میں کمی کرتی ہوں۔ بس اب کیا کریں، تو جہاں کمی کی تھی وہاں میک اپ کر دیجئے، اس کو پورا کر دیجئے۔ مال میں کمی کی تھی پچھلی زندگی میں، مال اللہ کے راستے میں کم لگایا تھا، اب دونوں ہاتھ سے دے۔ کسی کے معاملات میں کمی کی تھی تو جا کر معاملات کو درست کر لیں۔ کسی کا دل دکھایا تھا تو اب اس کا دل خوش کر دیں۔ دیکھیں زندگی زندگی، تمہارے پاس موقع ہیں نا۔ نمازوں میں کمی تھی تو توبہ استغفار کریں، روزوں میں کمی تھی تو روزوں کو میک اپ کریں، یعنی چھٹے ہوئے روزے رکھیے۔ جتنا کر لیں گے دنیا میں فائدہ ہوگا، ورنہ قیامت کے دن کیا جواب ملے گا۔ اور لوگوں کا یہ کہنا بھی جھوٹ ہے کہ ہم کچھ بھی کریں اللہ تو معاف ہی نہیں کرے گا، اور کچھ بھی کرتے رہیں گناہوں میں تو اللہ معاف کر دے گا۔ تو ان کا کہنا کہ اللہ معاف کر دے گا، یہ بھی جھوٹ ہے، کیونکہ جو اللہ کو غفور و رحیم سمجھ جاتا ہے تو اس کے بعد اس کی زندگی کا رخ بدل جاتا ہے۔ آیت 67 سے سورت کے آخر تک قیامت کے کچھ مناظر بیان کیے گئے، اور یہ آیت سوچنے کی ہیں کہ کیا کیا کچھ ہونے والا ہے۔ زندگی کی پوری حسرتیں ہیں کہ ہم نے کیا کیا کچھ کر لیا۔ تو اپنے لیے بھی سوچئے، کیا میں واقعی اپنی موت کے لیے تیار ہوں؟ آپ دیکھیں نا کہ زندگی میں آج کچھ بھی اگر ہم نے کیا ہوا ہے، انشاءاللہ بدل دیں گے اپنے آپ کو، اللہ تعالیٰ معاف کر دے گا، لیکن اگر کل وہاں کمی نکل آئی تو کیا ہوگا۔ تو اس پہ سورت زمر پوری ہوئی، اور اگلی سورت ہے المومن۔ اس سورت کی شروع کی آیات میں میرے اور آپ کے رب کا تعارف بیان کیا جا رہا ہے۔ ہمیں اللہ تعالیٰ کی ایک ایک صفت پر غور کرنے کی ضرورت ہے۔ آپ ذرا سا اس کا سیکوینس تو پڑھیں، میں آپ کے سامنے آیت رکھتی ہوں۔ بسم اللہ الرحمن الرحیم، حامیم، تنزیل الکتاب من اللہ العزیز العلیم، اتارنا ہے کتاب کا اللہ کی طرف سے جو غالب بھی ہے اور علم والا ہے، غافر الذنب وقابل التوب شدید العقاب ذی الطول، لا الہ الا ہو الیہ المصیر، گناہوں کو بخشنے والا، توبہ کو قبول کرنے والا، شدید پکڑ کرنے والا، اختیار والا، نہیں ہے کوئی اس کے سوا، اور اسی کی طرف پلٹ کر جانا ہے۔ ایسے لگتا ہے کہ دل کے اوپر ان آیتوں کے ایسے جھٹکے پڑتے ہیں، ہر ایک لفظ کو پڑھتے ہوئے انسان اللہ کی محبت میں چور ہو جاتا ہے۔ حضرت عمر کو ایک موقع پہ پتہ چلا کہ ایک شخص نے کوئی گناہ کر لیا۔ ظاہر ہے کہ انسان گناہوں میں پڑے ہوتے ہیں، تو انہوں نے اس کو یہ آیات لکھ کر بھیجی، یعنی گناہ میں ڈوبے ہوئے لوگوں کو یہ آیتیں لکھ کر دیں۔ آپ پوچھیں گے کیا کریں، اس کا تعویذ بنا کے گلے میں ڈال دیں یا ان کو گھول کے پانی میں پلائیں؟ نہیں، پڑھو، امید رکھو۔ دیکھیں گناہ کے بعد گلٹ ہوتا ہے، مایوسی، اب مجھے تو اللہ نے معافی نہیں کرنا۔ شیطان ایسے ہی گناہ کراتا ہے، پہلے یہ کراتا ہے کر لو کر لو، اللہ بڑا معاف کرنے والا ہے، چلو کر لیا، जो ही कर लिया उसके बाद कहता है नहीं कोई नहीं माफ होना, लो इतने बड़े बड़े गुनाह करके माफी मांगते हो, तो मायूस कराता है। तो ऐसे मायूस लोगों को कहा जा रहा है। अल्लाह ताला कौन है, गाफिर ज़म्बी व काबिल तौब। तो अल्लाह की रहमत से कभी मायूस ना हो, पीछे ही पढ़ लिया, ला तक़नतु मिन रहमतिल्लाह। अल्लाह ताला की एक एक सिफत पर गौर करने की ज़रूरत है। हज़रत उमर ने एक मौके पर एक शख्स जिसने गुनाह किया था, ज़ाहिर एक इंसान गुनाहों में पड़े होते हैं, उनमें से भी लोग थे ऐसे, खैर हज़रत उमर ने उनको आयतें लिख कर भेजी, इतना असर हुआ कि तौबा की और रोते हुए आगे, और अगर अल्लाह ताला तौबा कबूल करने वाला गुनाहों को माफ़ करने वाला है तो साथ ही साथ शदीद पकड़ वाला भी है, लेकिन हम उससे कितना डरते हैं, ये हम खुद से पूछ ले। और उसके बदकस्बत कब लहुम कौम नूहिम वल अहज़ाब मिन बादिहिम। आयत 5 में नबी सल्लम की बात को झुटलाने वालों का अंजाम बयान किया गया। क्या आप देखें किस तरह कौमों की ज़िंदगी में झूठा तर्ज़ ज़िंदगी आ जाता है कि वो नबियों को भी झुटलाने लगते हैं। झूठ जो है वो तकजीब पर जाता है, आप यूं कह लें कि किस तकजीब पर ले जाता है। और अल्लाह के नबियों को उन्होंने तकलीफ़ें दीं कि वो नबियों को झूठा समझते थे। देखिए नबी अपने वक्त का सबसे सच्चा शख्स होता है, लेकिन खोटे दिल वाले तो उसको झुटलाते हैं। आज भी यही होता है, नबूवत तो ख़त्म हो गई ना। अल्लाह के नबी कौन थे, खातमुन नबीयीन थे। जो काम लोगों ने अपने दौर में अंबिया कराम के साथ किया यानी तकजीब का, आज हक बात कहने वाले को झुटलाते हैं, उनको लोरियां देने वाले, दिलासे देने वाले लोग बहुत अच्छे लगते हैं। मीठी मीठी बातें, मीठी मीठी सुन्नतें और प्यारी प्यारी बातें और अकवाले ज़री कुरान के पास नहीं आने देते लोग। आज हमारी उम्मत की जो कह लीजिए कि जहालत है ना, उसकी ये वजह नहीं है कि लोग दीन का काम नहीं कर रहे या दीन का नाम नहीं ले रहे, बहुत ले रहे हैं, कुरान नहीं है उनके पास, दूसरों की लिखी हुई किताब है, एक ख़ास सोच, इसके सिवा कुछ नहीं पढ़ना, खबरदार, इससे बाहर निकले तो इस्लाम से बाहर, जन्नत से बाहर, खबरदार, ये नहीं हो सकता। और अक्सर लोगों ने यही किया हुआ, ये ना कहिए किसी एक ने किया, एक ख़ास नट शेल से नहीं निकलते लोग, चेंज ही नहीं आता। इस किताब को खुले दिल से ना पढ़ें, पूरा कुरान पढ़े, कुछ 10-10 दफ़ा तो लोगों ने पढ़ा हुआ ये कुरान, और सिर्फ उसकी बात असर करेगी दिलों पे। जो पहले इसको लेगा, हज़्म करेगा, जज्ब करेगा, फिर उसको दूसरों के सामने रखेगा। और हम इसको पढ़ते हैं बस पढ़ना पड़ रहा है, पढ़ना, खाना पूरी भी हो जाती है, काम भी हो रहा है, फ़ायदा नहीं होता, या हो रहा है तो उतना नहीं हो रहा। देखिए ना कि आपके स्तोप हो तो आप उसे मक्खियाँ मारने लग जाएं, तो जुल्म किया ना आपने उस स्तोप पे भी और मक्खी पे भी, उस बेचारी ने तो एक झापड़ से मर जाना था। तो आज इस कुरान के साथ हमने बहुत ही बुरा मामला किया। अल्लाह के नबियों को उन्होंने तकलीफ़ें दी क्योंकि वह नबियों को झूठा समझते थे। तो अगली आयतों को पढ़ते वक्त हम अपना मुहासबा करें और पूछें कि क्या हम ये दुआएँ लेना चाहते हैं। कुरान पाक का खूबसूरत तरीन मुकाम है ये आयतें, बाद में जाकर इसका तर्जमा पढ़ें और इंशाल्लाह आप बहुत जल्दी इसका तर्जमा पढ़ेंगे, यकीन करें, लोगों को पता चल जाए ये दौलत क्या है, तो एड़ियों के बल रेंगे, बाकी बातें तो दूर की हैं, ये इतना बड़ा ख़जाना है। तो आयतें ज़रा मेरे से सुन लीजिए, कल की तरह इसका तर्जमा सुना देती हूँ। आयत 7 से, अल्लज़ीना यहमिलूना अल्अर्श वमन हौलहू युसब्बिहूना बिहम्दि रब्बिहिम وَيُؤْمِنُونَ بِهِ وَيَسْتَغْفِرُونَ لِلَّذِينَ آمَنُوا رَبَّنَا وَسِعْتَ كُلَّ شَيْءٍ رَحْمَةً وَعِلْمًا فَاغْفِرْ لِلَّذِينَ تَابُوا وَاتَّبَعُوا سَبِيلَكَ وَقِهِمْ عَذَابُ الْجَحِيمِ। आप ज़रा से इसके तर्जमे पर गौर करिए। वो फरिश्ते जो अर्श को उठाए हुए हैं और उसके इर्द गिर्द रहते हैं, वो अपने रब की तस्बीह करते हैं उसकी हम्द के साथ और उस पर ईमान भी लाते हैं, और वो बख्शिश तलब करते हैं ईमान वालों के लिए। जी आप क्या कहते हैं, अस्तग़फिरुल्लाह रब्बिग़फिरली, ये पढ़ते हैं ना हम लोग उर्दू में, कह लें अल्लाह मुझे माफ़ कर दे। ये अर्श को उठाने वाले फरिश्ते, और नोट कर लें फरिश्तों में से आला तरीन मुकाम है उन फरिश्तों का जो अर्श उठाते हैं, हामिलीन अर्श कहते हैं इनको, वो दुआ करते हैं उन लोगों के लिए जो ईमान लाए, क्या, के अल्लाह तो इनको बख्श दे। کس کی دعا جلدی قبول ہوگی، انسانوں کی کہ فرشتوں کی؟ جی، تو فرشتوں کی دعائیں لینے والا وظیفہ ہے. میں نے کبھی اس آیت کا وظیفہ کرتے کسی کو نہیں دیکھا، اللہ ہو، کیونکہ ترجمہ ہی نہیں آتا. ہم اکثر لوگوں سے کہتے ہیں کہ ہمارے لیے دعا کریں، کوئی نیک ملے تو ہم یہ نہیں کہتے کہ آپ کیا کرتے ہیں، بس دعا کرنے کو کہتے ہیں. تو دعا تو یہ ہے کہ اللہ آپ کو بھی نیک بنا دے. سوچئے ذرا، کسی نیک شخص سے ملیں تو یہ دعا کیا کریں کہ اللہ ہمیں بھی اس جیسا بنا دے. ہم سوچتے ہیں اگر اس نے دعائیں کر دی تو بس اس کی دعائیں تو ایک سرٹیفکیٹ بن جائیں گی، تو ایسا نہیں ہے. پھر آیت 7 سے 9 میں کچھ لوگوں کی بات ہے جو اتنے خوش قسمت ہیں کہ ان کے لیے عرش کو تھامنے والے فرشتے بھی دعائیں کرتے ہیں، نہ صرف ان کے لیے بلکہ ان کی اولادوں اور ان کے گھر والوں کے لیے. جو توبہ کرنے والے ہیں اور اللہ کے راستے میں آتے ہیں تو توبہ کے بعد دوبارہ گناہ نہیں کرتے. ذرا سا اس پہ غور کریں. ہم کہتے ہیں کبھی گناہ کیے ہی نہیں، وہ فرشتے ہیں. اللہ تعالیٰ کیا کہتے ہیں؟ جو گناہ کر کے توبہ کرے، اللہ کو وہ زیادہ پیارا لگتا ہے. بہت بڑا نقطہ ہے ادھر غور و فکر کا. فرشتوں کی دعا کیا تھی؟ کہ اللہ تو بخش دے ایمان والوں کو. اور اگلی آیت کو اگر آپ دیکھیں نا، ربنا وادخلہم جنات عدن اللتی وعدتہم، اے ہمارے رب، اور ان کو داخل کر دے ان جنتوں میں جو ہمیشہ کی ہیں اور جس کا تو نے ان سے وعدہ کیا ہے، اور جو بھی لائق ہیں ان کے باپوں میں سے اور ان کی بیویوں میں سے اور ان کی اولادوں میں سے. انک انت العزیز الحکیم، بے شک تو ہی غالب حکمت والا ہے. اور ایک اور دعا کیا کرتے ہیں؟ وقہم السیئات، اور بچا لے ان کو برائیوں سے. ومن تق السیئات یومئذ فقد رحمته، کیونکہ جو اس دن بچا لیا گیا سیئات سے، بس اس پہ رحم ہو گیا. تو کیا پتہ چلا کہ نیکی بندہ کرتا اپنے لیے، لیکن فرشتوں کی دعائیں لینے کا ذریعہ بن جاتی ہے نیکی، اور خاص طور پہ پھر گناہوں سے توبہ. اور آپ کے بچوں کو، آپ کے ماں باپ کو، اور آپ کے سپاؤسز، یعنی شوہر ہے تو بیوی، بیوی ہے تو شوہر، ان کو بھی دعائیں ملتی ہیں. یہ دولت دنیا کے کسی کام کے بعد ملتی ہے. آپ 10 لاکھ روپے مہینے کا بھی کما لے آئے نا گھر پہ، تو یہ دعائیں نہیں ملتی. یہ صرف ان کو ملتی ہیں جو اللہ کے بنتے ہیں. اللہ ہمیں فرشتوں کی دعائیں پانے والے گروہ میں شامل کر دیں. اسی طرح ایک بندہ کہتا ہے کہ میرے پاس موقع ہے، میں نہیں مانتا، تو اللہ کو کتنا غصہ آتا ہے. بندے کی اس حرکت پر آیت 10 میں اس کا تذکرہ کیا گیا. اسی طرح آیت 28 یعنی 28 میں مرد مومن کا تذکرہ ہے. آپ سورج یاسین میں ہم نے پڑھا حبیب کا قصہ، 3 رسولوں کو جھٹلائی ہوئی قوم پہ اللہ نے اتمام حجت کی. یہاں اب بنی اسرائیل کے ایک شخص کا تذکرہ ہے. کتنی حیرت کی بات ہے نا کہ ایک عام شخص تھا اور اس کے نام پہ سورت کا نام سورت مومن ہے. انبیاء کے نام پہ سورتیں ہیں، اللہ تعالیٰ کے ناموں پہ سورتیں ہیں. تو آئیے دیکھیں کہ ایمان والے شخص کی کیا خوبی تھی، کون سی تسبیحیں پڑھتا تھا، کون سے وظائف کرتا تھا، کیا خوبی تھی؟ خیر خواہی اور اخلاص، جو پچھلے پارے میں پڑھا ہے. کیا ہوا؟ آیت 28 میں مرد مومن کا تذکرہ ہے. مخلص شخص تھا اور کہتا تھا کہ کیا تم اس شخص کو قتل کر دو گے جو کہتا ہے کہ میرا رب اللہ ہے؟ یہ کیا تمہارے ملک میں قتل و غارت گری کر رہا ہے؟ اور اس آیت میں پارے کا موضوع نظر آ رہا ہے کہ جھوٹ بولنے والے کی سزا خود اس کو ملتی ہے جو جھوٹ بولتا ہے. اور یہاں یہ بھی پتہ چل رہا ہے کہ حد سے آگے بڑھنے والا بھی جھوٹا ہوتا ہے، اور جھوٹا طرز زندگی بھی اسراف کا نتیجہ ہوتا ہے. اس صورت میں جس مرد مومن کا تذکرہ ہے وہ فرعون ہی کی نسل میں سے تھا، لیکن اللہ تعالیٰ اندھیری رات میں سے ستاروں کو نکالتا ہے جہاں ظلم بڑھتا ہے، بربریت بڑھتی ہے، جہاں زیادتی ہوتی ہے، تو وہاں مسلمان خود نہ کچھ کر سکیں تو کافروں کے اندر سے ایسے لوگ آ جاتے ہیں جو اسلام کی مدد کرتے ہیں. ہر دور میں ایسا ہی ہوا. اس شخص نے موسیٰ علیہ السلام کی حمایت کی جبکہ دوسرے ان کو جھٹلا رہے تھے، جیسے مشرقین مکہ کے ساتھ ہوا کہ انہیں کی نسلوں میں سے کچھ لوگ ایسے پیدا ہوئے جنہوں نے اسلام کا دفاع کیا. آپ دیکھیے کہ ابو جہل اسلام کا بہت بڑا دشمن رہا آخری وقت تک، لیکن اسی کا بیٹا حضرت اکرمہ इस्लाम का बहुत प्यारा सिपाही बना। वलीद बिन मुगीरा, दुश्मन खुदा कह लीजिए आप उसको, और बेटा खालिद बिन वलीद, अबू तालिब का बेटा, बोलिए, अली रज़ी अल्लाह अन्हु। तो अल्लाह ने वो काम नस्लों से ले लेना जो बड़े नहीं कर सके, ये मुराद है। हक़ को पहचानने वाली अक्सर यूथ होती है, ये भी नोट करें, ये सीरत में आप पढ़ेंगे इंशाल्लाह। बड़े लोग होते हैं ना, वो बाप दादा के तौर तरीक़ों के ग़ुलाम होते हैं। मेरी तो सास ये करती थी, मेरे तो अब्बा ये करते थे, तुम किधर चल पड़ी, तुम तो वहाबी बन जाओगी, तुम मौलवी बन जाओगी, तुम एक्सट्रीम पे चली जाओगी। बोलने दीजिए, बहस ना करें, जो बनना है वो बन जाए, हक़ को पहचान ले। तो हक़ को पहचानने वाले अमूमन जवान हौसला लोग होते हैं, बूढ़े लोग रिवायतों के कैदी होते हैं, फलां क्या कहेगा तो फलां क्या कहेगा। इसी तरह आयत 38 में इस मर्द मोमिन की दर्द मंदी नजर आती है, फसतस्कुरू नमा अकूलु लकुम, अन करीब तुम याद करोगे मैं क्या कहता था। शायद आप में से भी किसी को अपने नानी नाना, दादी दादा या किसी बड़े की कोई बात याद आ रही होगी इस वक्त। वो भी कहते थे कि कभी हम नहीं होंगे ना तो फिर याद करोगे हमारी बातें। यही जुमला इधर, फसतस्कुरू नमा अकुलू। आप देखिए, जो हमारे मुखलिस होते हैं ना, उनकी बातें हमें वक्त पे अच्छी नहीं लगती, लेकिन बाद में आज हम उन्हीं की बातें गुनगाते हैं। आप जहाँ चार बहन भाई बैठ जाएं, वो अम्मा अब्बा और दादा दादी सास ससुर की बातें करेंगे। उनकी ज़िंदगी में मानते नहीं थे उनकी बातें, बोझ लगती थी, रुकावट थी। और अब उनके जाने के बाद अपने बच्चों को उनकी बातें बड़ी लचक लचक के सुनाते हैं, हमारे अब्बा तो ये कहते थे, हमारे अब्बा तो ये करते थे। यही बात है, फसतस्कुरू ना। एक मोमिन की खैर ख्वाही नजर आ रही है, यानी इसमें दर्दमंदी भी है, लोगों के लिए हमदर्दी और रहम के जज्बात रखता था। आयत 44 में बहुत ही ज्यादा अहम बात है, और वो क्या कि एक मोमिन की खैर ख्वाही नजर आती है। बिल्कुल इसी तरह जैसे हमारे बड़े काम से रोकते हैं और कहते हैं कि तुम आगे जाकर मेरी बात याद करोगे। आयत 46 में अजाब कब्र की तरफ इशारा है। फिरौन डूबकर मरा था और अल्लाह के नबी ने फरमाया ये अजाब में मुबतला है, कब्र का अजाब भी है, हत्ता के कोई डूब कर मर जाए। अजाब जो है अल्लाह ताला अपने तरीक़ों से करेंगे, और इसके साथ वैसा ही करेंगे जैसा वो डिज़र्व करेगा, जिसके वो लायक होगा। अगर वो अच्छे काम करता है और डूब जाता है, किसी हादसे का शिकार होता है, तो इंशाल्लाह इसके लिए वहाँ जन्नत का मामला होगा। फिर आयत 47 और 48 यानी 47-48 को पढ़ते हुए, अगर आपके अंदर किसी शख्सियत का भी सहर है या दिल इसके सहर का शिकार है तो इसका सोचें, यानी आप बड़े इम्प्रेस हैं किसी से, टू मच, तो सोचिए जो अल्लाह से दूर लेकर जाने वाले हैं कल क्या होगा। आप नोट करेंगे कि कुरान पाक में अक्सर लफ्ज़ का बहुत जिक्र आता है, अक्सर, अक्सरुहुम कसरत, हिदायत से दूर अक्सर, जाहिल अक्सर, ख्वाहिशों के पीछे अक्सर, और कलीलुम मिन इबादिय शुकूर, कितने थोड़े बंदे हैं जो के शुक्र वाले हैं। शुक्रगुजार बहुत थोड़े ही लोग होते हैं, बहुत थोड़े लोग होते हैं जो नेमतों की कदरदानी करते हैं और नेमतों को वो बेहतरीन तरीके से लेते हैं। थोड़ों में होना है कि ज़्यादा में होना, तो थोड़े हों सही, शुक्रगुजार बन जाए। हम हमेशा ये सोचते हैं कि जो सारे लोग कर रहे हैं हम वही करेंगे, नहीं, अक्सर के पीछे जाएंगे तो बास दफ़ा असल दीन से भी दूर हट जाएंगे। और फिर आयत 61 में बात आ गई कि अक्सर लोग शुक्र अदा नहीं करते, तो अल्लाह से दुआ है कि अल्लाह तो हमें शुक्र अदा करने वाला बना दे। एक शख्स के बारे में आता है कि इनको दुआ करने का मौका मिला, कहने लगे अल्लाह मुझे थोड़ों में कर ले, अल्लाह मुझे थोड़ों में कर ले। बाद में लोगों ने कहा ये क्या दुआ मांग रहे थे, उन्होंने कहा अल्लाह कहते हैं ना कि मेरे थोड़े ही बंदे शुक्र वाले हैं, तो ऐ अल्लाह मुझे भी अपने थोड़ों में कर ले, मुराद ये है कि मुझे शुक्र गुजारों में कर ले। आप भी अपने लिए यही कहा करें कि अल्लाह मुझे वक्त का रिवाज नहीं, तेरा मिजाज समझ आ जाए। आप देखिए ना, मैं एक रफ़ एस्टिमेशन लेना चाहती हूँ, आप इस शहर में तो मैंने बहुत ही बहार देखी है, दुनिया में हर जगह कितने स्कूल हैं दुनियावी तालीमात के लिए, अनगिनत है ना। मुझे कोई बता रहा था शायद किसी एक शहर के 700 स्कूल हैं सिर्फ उसी एक शहर में, छोटा सा शहर है कोई। कॉलेज कितने हैं, अब आप बताइए, स्कूल, कॉलेज, यूनिवर्सिटी इस एक शहर में कितने हैं? किसी का तालीम से ताल्लुक है तो ज़रा मुझे इन्फॉर्मेशन दे दे। बहुत सारी हैं ना जी। तो आप सोचिए, जिस कुरान ने आपके दिलों को रूहानियत देनी है, जो आपको लोगों के दुख दर्द दूर करने का जरिया बनाए, उसके लिए क्या है हमारे पास? देखिए, क्या आप इस दर्द को नहीं महसूस करते? अपने ऊपर ना ले, आप तो बड़े शौक से आ रहे हैं। मैं अमूमी तौर पे पूरी दुनिया का हिसाब लगाती हूँ। आज भी दीनदार माँ बाप कितने हैं जो अपने बच्चों को 15-20 साल दुनिया की तालीम के लिए जिस तरह सपोर्ट करते हैं, उसी तरह उनको दीन की तालीम के लिए सपोर्ट करें? यह आज इस उम्मत के जवाल की वजह बन रही है। अल्लाह ताला हमें इस किताब को उठाने वाला बना दे, तड़पने वाले से चले। ये मर्द मोमिन भी तड़पा था तो कुछ जब तब्दीली आई थी ना। वो कहते हैं ना कि हम हो ना हो, हमारा नाम होगा जब इस चमन में बहार आएगी। पता नहीं आपने, मैंने इस बहार को देखना है कि नहीं देखना, लेकिन कल अल्लाह के हाँ जाकर ये ज़रूर कहेंगे कि अल्लाह, अंधेरों में दिए जलाने की कोशिश की थी, हम रोशनी जलाने वालों में थे। और यकीन करें, डिप्रेशन, स्ट्रेस, मैं आपको फिगर्स देने लग जाऊँ ना तो आप परेशान होंगे। यूथ इज़ द नंबर 1 ग्रुप जिसमें डिप्रेशन, एंग्जाइटी, सुसाइड, बिल्कुल विदाउट एनी एग्जेजुरेशन बताऊंगी। तकरीबन मेरे ख्याल लास्ट नवंबर में मैं अमेरिका गई, 3 माह के लिए हम वहाँ रुके। जिस शहर भी मैं गई ना, तो दर्स थे हर दिन, दर्स और जो भी होता है माशाल्लाह, बहुत ही फुल फ्लैच स्केड्यूल होता है वहाँ। जहाँ मैं जाऊँ दर्स में, नई नई जगहों पर, हम रोज़ एक एक घंटा 1.5 घंटे के डिस्टेंस से जाते थे, मेरे कान में एक आधी औरत ज़रूर आकर कहती थी, ज़रा सुसाइड के बारे में बताइएगा, खुदकुशी के बारे में। मैं सोचूं, मैं इतनी दूर से खुदकुशी कब ताने आई हूँ, ये कौन सी गुस्तगात है? एक दिन मैंने सुन लिया, दूसरी दिन सुन लिया, आखिर जो मेरे साथी थे साथ, मैंने कहा ये चक्कर क्या है? तो उन्होंने बताया कि इस लास्ट 1 मंथ में 7 मुस्लिम यंग बच्चों ने खुदकुशियां कर ली हैं। और एंग्जाइटी और डिप्रेशन और खुद को चखियां काटना और ब्लेड से अपने ये बाजू काटना, ये तो आम हो चुका है। 2-3 माह मैंने वहाँ ये दर्द सहा। आप सुन ले, वो पूरी सीरीज हमारी डिप्रेशन, एंग्जाइटी, सेमिनार्स हुए, दो दो तीन तीन दिन के हुए थे। इतना यूथ इस वक्त डिप्रेस है, आपने उसको डॉक्टर बना के कोई जन्नत का सर्टिफिकेट नहीं दे दिया। डॉक्टर्स डिप्रेस, कैन यू बिलीव? कॉमेडियन डिप्रेस, खुदकुशी, जो दूसरों को हंसाते हैं वो खुद क्यों मरते हैं? आप बहुत कम सुनेंगे कि सच्चे दिल से कुरान को समझने वाला डिप्रेशन में जाए। ये एंटी डिप्रेसेंट है। अगर आप में कोई डॉक्टर है तो अपने मरीजों को ये गोली दे। तो थोड़ों में खोना मुश्किल लगता है, आज मुश्किल लग रहा है, आपको तो नहीं लग रहा, मुझे पता है, अल्हम्दुलिल्लाह। मैं बात अमूमियत पे करती हूँ, सामने अगर आप हैं तो फिर आपको आपके ऊपर लगेगी, लेकिन आज अमूमन लोगों को दीन के लिए निकलना और इल्म सीखना मुश्किल लगता है। ऐसे लगता है हाय, सारा कैरियर ही खराब हो जाएगा, पता नहीं मेरी जो डिग्री इंतजार कर रही है मेरी, उसको पता नहीं फफूंदी ना लग जाए, क्योंकि कलीलों में निबादी शुक्र। और जो काम सारे कर रहे हैं, कोई सारे फर्स्ट आते हैं, सारे पास हो जाते हैं, और सारे डॉक्टर बन के अच्छे डॉक्टर बनते हैं, सारे इंजीनियर बन के उस इंजीनियरिंग से दुनिया को फायदा दे रहे हैं, देते होंगे तो बड़ी खुशी की बात है। तो अल्लाह से कहें कि अल्लाह मुझे थोड़ों में कर ले, पायनियर्स, बारिश का पहला कतरा, और उन कतरों के ऊपर फिर पूरी कह लीजिए कि झड़ियाँ लगेंगी, लेकिन आपका अदर उसमें शामिल होगा। ये अबू बकर, उमर, उस्मान, अली, तलहा, इनके क्यों इतने तذکرے हैं, कभी आपने सोचा? इसलिए कि देवर पायनियर्स। उसी कनाडा ट्रिप में मैंने एक सीरीज कराई है, अशरा मुबशरा, 10 प्रोमिस्ड वंस, टॉप 10, दुनिया के 10 खुशकिस्मत तरीन इंसान जिनको दुनिया में ही जन्नत की खुशखबरी मिली। सब की एक कॉमन खूब थी, जब अल्लाह के नबी ने उनको इस्लाम पेश किया, उन्होंने फौरन आमन्ना व सद्दकना, यानी वो सारे अर्ली टाइम के मुस्लिम्स थे। सोचो में नहीं पड़े, इफ्स एंड बट्स नहीं थे, देखेंगे, सोचेंगे, करेंगे, वो चल पड़े, जो होगा सो होगा। तो चलिए दुआ करते हैं, अल्लाह हमें इन थोड़ों में कर ले, अल्लाह हमें शुक्र गुजारों में कर ले, अल्लाह हमें ज़ाया होने से बचा ले। इसके बाद आयत 62 से 63 से महसूस होता है کہ قرآن پاک کی تکمیل تک پہنچتے ہوئے اللہ تعالیٰ ہم سب کو یاد دہانی کروا رہے ہیں کہ غور کرو، سوچو، اتنی پیاری ذات، اتنے پیارے رب کو چھوڑ کر تم کسی اور چیز میں کھو جاتے ہو۔ عذابوں کو دیکھ کر عموماً کیا پکار ہوتی ہے، اس کا تذکرہ آگے آیت 84 میں بتایا جا رہا ہے کہ جب کشتی ڈوبنے لگتی ہے تو اس وقت اس کا بوجھ ہلکا کرتے ہیں، کچھ چیزیں پھینک دیتے ہیں کہ شاید تھوڑے بچ جائیں۔ اسی طرح جب موت کی ڈبکیاں آتی ہیں تو اس وقت انسان اپنے گناہوں کے بوجھ ہلکے کرنا چاہے گا، اس وقت کہے گا کہ نہیں، میں سارے گناہ چھوڑتی ہوں، تو کیا فائدہ، ساری زندگی شرک میں گزر گئی، اب توحید کی باتیں کرنے لگے، ساری زندگی گناہوں کا بوجھ لاتے رہے، اب اتار کر پھینک رہے ہیں، ایسا نہیں ہو سکتا۔ یعنی بندے کے اوپر جب مشکل وقت آتا ہے نا، چیخیں نکل جاتی ہیں، پھر تڑپتا ہے، بس یہ کر دو، وہ کر دو، ایک دفعہ ادھر سے بچ جاؤں، پھر دیکھنا کیا ہوگا، لیکن چار دن نہیں گزرتے دوبارہ بندہ ویسے کا ویسا ہی ہو جاتا ہے۔ تو یہ تھی صورت مومن۔ اللہ سے دعا ہے کہ ہمیں سچ پر زندگیاں گزارنے کی توفیق دے۔ آپ دیکھیں نا، کینڈ پہ کتنا ایک رقیق سا نقطہ تھا نا، کہ دیکھو وَحَسِرَ هُنَالِكَ الْكَافِرُونَ، خسارے میں آ گئے یہاں کفر کرنے والے، ناشکری کرنے والے۔ تو دنیا تو گزر ہی جائے گی، کتنے دن کی ہے، اصل بات یہ کہ اس کے آگے کیا ہے میرے آپ کے لیے، اس پہ غور کرنے کی ضرورت ہے۔